नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै कमल राणाको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
विभाजित नेकपाको दुवै पक्षले निर्वाचन आयोगमा सुधारिएको विवरण पठायो। पार्टी नै विभाजन नभएको ओलीसम्मको दावी। दुवैको विवरण हेरेर निर्णय गर्ने आयोगको जवाब।
संवैधानिक वा बृहत्पूर्ण इजलास भन्नेमै अल्झियो संसद विघटन विरुद्धको मुद्दा। बृहत्पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत। अर्को सुनवाई शुक्रबारका लागि तोकियो।
प्रधानमन्त्री ओलीले विदेशी शक्तिको मन्त्र सुनेर संसद विघटन गरेको प्रचण्डको आरोप। संकटकाल लगाए पनि नडराउने माधव नेपालको चेतावनी।
अमेरिकी राष्ट्रपति ट्रम्पको युट्युब च्यानल एक साताका लागि निलम्बन। हिंसा भड्काउने किसिमका भिडियो सामग्री पनि हटाइयो।
र फ्रेन्च सुपर कपको उपाधिका लागि आज राति पीएससी र मार्से भिड्दै।
ए साइला, त्यो बैंकमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै बैंकले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी बैंकले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी बैंकले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो बैंकले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल बैंकको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल बैंक, सरल बैंकिङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुवै पक्षले निर्वाचन आयोगलाई लिखित जवाब पठाएको छ। प्रचण्ड माधव समूह र ओली समूहले पठाएको पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। ओली समूहबाट नेता सुभाष चन्द्र नेवाङको टोली आयोग पुगेको र प्रचण्ड माधव समूहका नेता लीलामणि पोखरेलले आफूहरूले बुझाउनु पर्ने विवरण पहिले नै बुझाइसकेको जवाब पठाए उहाँले बताउनुभयो। प्रधानमन्त्री समेत रहेका ओलीले बुझाएको पत्रमा पार्टी नै विभाजन नभएको दावी गरिएको छ। साथै पार्टीमा आफू आधिकारिक भएको भन्दै अरूले पठाएको जानकारी अभिलेखीकरण गरे निर्वाचन आयोगले नै पार्टी एकता भङ्गको घोषणा गरेको हुने ओलीको तर्क छ। ओलीले 11 पृष्ठ लामो जवाब पठाउँदै पुष्पकमल दाहाल प्रचण्ड समेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसाबले पत्राचार गरे झैँ नेकपा विभाजन भएको छैन र होइन भन्नुभएको छ। आफ्नो नेतृत्वमा आगामी मङ्सिर 2-6 गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी पार्टीको प्रथम अध्यक्षको नाताले पार्टी एकीकरणको मर्म अनुरूप र विधान अनुसार गठन भएको केन्द्रीय कमिटीमा प्रचण्ड दोस्रो अध्यक्ष रहेको उल्लेख गर्नुभएको छ। प्रचण्ड माधव समूहले पेश गरेको माइन्युटमा हस्ताक्षर गर्नेहरूमध्ये धेरैले आफूहरूले बोलाएको बैठकमा पनि हस्ताक्षर गरेको ओली पक्षको दावी छ। आयोगका प्रवक्ता श्रेष्ठले भने दुवै समूहले पेश गरेको विवरण अनुसार आयोगले निर्णय लिने बताउनुभयो। आयोगले गत पुस 23 गते दुवै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम 25 अनुसार 7 दिनभित्र अर्थात् आजसम्म सुधारिएको विवरण पेश गर्न भनेको थियो।
प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनवाई हेर्दा हेर्दैमा राखी पुनः शुक्रबारका लागि तोकिएको छ। संवैधानिक इजलास र बृहत्पूर्ण इजलास सम्बन्धमा भएको बहस आज पनि नसकेपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो। यो मुद्दा बृहत्पूर्ण इजलासमा सुनवाई गरिनुपर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, हरिहर दाहाल, रमण कुमार श्रेष्ठ, हरि उप्रेती, दिनेश त्रिपाठी, डाक्टर चन्द्रकान्त गेवाली र शम्भु थापाले आज बिहान बहस सुरु गर्नुभएको थियो। उहाँहरूले 5 न्यायाधीशले मात्र न्याय निरूपण गर्न कठिन हुने भएकाले बृहत्पूर्ण इजलास राखी विगतमा जस्तै कम्तीमा 11 न्यायाधीश मार्फत सुनवाई र फैसला गर्नुपर्ने माग गर्नुभयो। महान्याधिवक्ता अग्निप्रसाद खरेलले भने संविधानको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्चलाई भएको र गम्भीर संवैधानिक प्रश्न संवैधानिक इजलासले नै न्याय निरूपण गर्ने भएकाले अरू इजलासमा लान नमिल्ने तर्क गर्नुभयो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालत पारदर्शी हुने उल्लेख गर्दै बृहत्पूर्ण इजलासका मुद्दा पनि संवैधानिक इजलासमा आउने गरेको बताउनुभयो। संविधानकै विषयमा व्याख्या गर्न संवैधानिक इजलास गठन भएको प्रधान न्यायाधीश जबराले बताउनुभयो। प्रतिनिधि सभा विघटन विरुद्धका रिट निवेदक 13 मध्ये 11 जनाले बृहत्पूर्ण इजलासमा सुनाई गर्न माग गर्दै यही पुस 22 गते पूरक निवेदन दिएका थिए। प्रधान न्यायाधीश जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्बर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत बुधबार सुनाई सुरु भएकोमा न्यायाधीश कार्कीबारे प्रश्न उठेपछि आज उहाँको स्थानमा न्यायाधीश सपना मल्ल तोकिनु भएको थियो। न्यायाधीश कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारका महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उहाँका स्थानमा आज मल्ल तोकिनु भएको हो। संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित प्रधान न्यायाधीशले तोकेको अन्य 5 न्यायाधीश रहने व्यवस्था छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस 5 गते प्रतिनिधि सभा विघटन गरेको निर्णय विरुद्ध 14 रिट निवेदन दर्ता भएको थियो।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै राजनीतिक जोकरको संज्ञा दिनुभएको छ। आफू पक्षीय काठमाडौँ जिल्ला कमिटीले काठमाडौँमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली समूहले यसअघि केन्द्रीय कमिटीका सदस्यहरूको संख्या 1100 पुर्याएकोमा आपत्ति पनि जनाउनुभयो। उहाँले ओली समूहको भेलालाई नौटङ्की र मानसिक विक्षिप्तताको उपज जस्तो लाग्ने गरेको टिप्पणी गर्नुभयो।
कहिलेकाहीँ साथीहरू चाहिँ त जोकरमा परिणत हुनुभएछ, क्यारे पोलिटिकल जोकर जोकर जस्तो लाग्छ। हाम्रै साथी थिए छन् अझै पनि, उनीहरूलाई देख्दा कहिलेकाहीँ बडो अनौठो लाग्छ। 441 जनाको केन्द्रीय समिति, 100 जना जुटेर 1100 जनाको केन्द्रीय समिति बनायौँ भन्ने यो नौटङ्की नभए के हो? यो नेपालमा प्रहसन देखाउन खोजेको नभए यो के चाहिँ हो? यो विक्षिप्त र बौखलाहटको मानसिकताको उपज नभए के हो भएर हामीले प्रश्न किन नगर्ने?
केही दिनअघि प्रचण्ड माधवलाई भगौडा भएको टिप्पणी गर्नुभएका प्रधानमन्त्री ओलीलाई प्रचण्डले 72% भगौडा भन्ने भए 30% के भन्ने भनेर प्रश्न गर्नुभएको छ। पार्टीले काम गर्न नदिएका कारण प्रतिनिधि सभा विघटन गर्नुपरेको भन्ने प्रधानमन्त्री ओलीको दावीलाई खण्डन गर्दै प्रचण्डले काम गर्न नदिएको प्रमाण दिन चुनौती दिनुभयो। प्रचण्डले प्रधानमन्त्री ओलीले विदेशी शक्ति केन्द्रको मन्त्र सुनेर संसद विघटन गरेको आरोप समेत लगाउनुभयो। प्रधानमन्त्री ओलीले भारतीय न्युज च्यानललाई हालै दिएको अन्तर्वार्ता नाटक भएको बताउँदै उहाँले प्रति प्रश्न समेत गर्नुभयो।
अहिले त नाङ्गै देखिया छ नि, विदेशी शक्ति केन्द्र आएर उहाँलाई के मन्त्र सुनाए, उहाँले त्यो मन्त्र सुन्नुभयो? अस्ति भर्खरै तपाईँहरूले हेर्नुभयो नि जी न्युजको इन्टरभ्यू, उहाँले बोलाएको त्यो पनि नाटकै हो। त्यो नाटक हो भन्ने कुराको पटाक्षेप आज भइसक्यो। अब एभरेस्टको नाम फेर्ने रे त्यही जी न्युजले असारको हाम्रो स्थायी समितिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ, मेरा साथीहरूले नै हटाउन खोजेका छन् भन्नुहुन्थ्यो। हामीले हटाएनौँ त्यति बेला, भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौँ त हामीले। अनि उहाँले अहिले पार्टी विभाजन गर्ने, संसद भङ्ग गर्ने भारतले भनेर गरे, सारा जनताले देखे बुझे, यसलाई के भन्नुहुन्छ केपीजी?
अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री ओली विध्वंसकारी चरित्रका व्यक्ति मात्र भएको टिप्पणी गर्नुभयो। ओलीसँग मार्क्सवाद, कम्युनिस्ट आचरण र संस्कार नभएको टिप्पणी गर्दै उहाँले नेकपाको आधिकारिक पार्टी आफूहरू नै भएकाले आफूहरूतिरै आउन आम कार्यकर्तालाई आह्वान समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नेकपा एमाले हो भन्दै अध्यक्ष नेपालले चुनाव चिन्ह आफूहरूले उदाउँदो सूर्य र ओली समूहले अस्ताउँदो सूर्य पाउने समेत दावी गर्नुभयो। चुनाव गर्ने ओलीको चाहनै नभएको भन्दै उहाँले सङ्कटकाल लगाए पनि नडराउने चेतावनी दिनुभयो।
चुनाव हुन्छ कि हुँदैन भने भ्रम नराख्नुहोस्। चुनावको सवाल त चुनाव त कुनै हालतमा केपी ओलीको गर्ने चाहना नै छैन। यो भ्रम नराख्नुहोस् कि वैशाखमा चुनाव हुनेछ, यो देशलाई ठुलो सङ्कटमा पुर्याउने केपीको योजना छ। अनि तपाईँ सुन्नुहुन्छ बेला वखतमा सङ्कटकाल लागू गरिन्छ, सबैलाई थुनामा राखिन्छ, कोही डराउनेवाला छैन। केपी ओलीसँग कस्ता तानासँग डराइएन।
प्रधानमन्त्री ओली पदमा पुगेपछि निरङ्कुश र सर्वसत्तावादी भएको पनि नेपालको आरोप छ। अध्यक्ष नेपालले ओलीले सत्तामा पुगेपछि आफ्ना मान्छेलाई मात्र पद बाँडेको आरोप लगाउनुभयो।
केपी ओली कार्यकर्ताको मूल्याङ्कन गर्दाखेरि पहिले उसको रगतको जाँच गर्नुहुन्छ, उहाँ कार्यकर्ताको मूल्याङ्कन गर्दाखेरि खकारको जाँच गर्नुहुन्छ, अनि रगत खकारले पुगेन भने डिएनएको टेस्ट गर्नुहुन्छ, अनि त्यसको आधारमा त्यो आफूसँग मिल्छ भने अनि त्यसलाई बल्ल जिम्मा दिनुहुन्छ। त्यही डिएनए टेस्टमा पास भएका मान्छे रेलवे बोर्डको जिएम बन्छन् अनि सबै ठाउँमा नियुक्तिहरू पाउँछ। तिनै ब्रान्डेड मान्छेहरू केपी ओलीका हनुमान हुन्छन्। तिनै ब्रान्डेड मान्छेहरू केपी ओलीका दासको रूपमा भूमिका खेल्छन्।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियन च्यालेन्ज कर्पोरेसन एमसिसी पर्खेर बस्न नहुने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले एमसिसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसिसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसिसी पर्खेर बस्न नहुने बताउनु भएको हो। विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकाले एमसिसीलाई नपर्खी ट्रान्समिसन लाइनहरू देशकै लगानी अथवा अरू कुनै लगानीबाट तुरुन्तै गर्नुपर्नेमा उहाँको जोड छ।
अब एमसिसीले गर्ने भन्दा हामी झुन्नेर बसिरहेछौँ। एमसिसी विवादमा छ, त्यस कारण हामी एक दिन पनि पर्खिनेवाला छैनौँ, एक दिन पर्खिनेवाला छैनौँ भन्नको मतलब मैले एमसिसीलाई लागू गर्नुपर्छ, एमसिसीलाई कार्यान्वयन गर्न भन्न खोजे होइन। भने राष्ट्रको अनुकूलतामा बनाउने हो, त्यो बनाएर सहमति हुन्छ भने गरौँ भन्ने होइन। भने मैले हुबहु लागू गर्नुपर्छ अथवा यसलाई पेलेर जानुपर्छ भन्ने कुनै मेरो मनसाय होइन। हामीले यसमा पर्खेर नबसौँ, यसलाई छिटो वार पारको डिसिसन गरौँ भन्ने। हामीले
आफ्नै दलका नेताहरूले सरकार ढालेर लावारिस बनाउने खेल खेलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको व्यवस्थालाई जोगाउन प्रतिनिधि सभा विघटन गरेको मन्त्री रायमाझीले दावी गर्नुभयो। अहिले प्रतिपक्षी दलमा पनि नयाँ जनादेशमा जाने हिक्मत नभएको उहाँले बताउनुभयो।
व्यवस्था कसले बचाउँछ? यस्तो स्थितिमा, विवादको स्थितिमा, सरकार पक्षमा विवाद छ, प्रतिपक्षमा चुनावमा जान पनि हिचकिँदैरहेछ, किन डराइरहेछ? नोट गर्नुहोस्, किन डराएको छ? यस बेलामा त म प्रतिपक्षको हुन्थेँ भने दौडेर छ चुनावमा गइन्थ्यो, किन प्रतिपक्ष डराएछ? हिम्मत छैन चुनाव फेस गर्नु।
जनता समाजवादी पार्टी नेपाल जसपाका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले केपी शर्मा ओलीको नेतृत्वको सरकार विदेशी सामु घुँडा टेकिसकेको टिप्पणी गर्नुभएको छ। संसद विघटनको विरोधमा आज पोखरामा आयोजित प्रदेश स्तरीय सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले ठूलो राष्ट्रघात गर्ने तयारीमा रहेको बताउनुभयो। संसद विघटनपछि कामचलाउ सरकारले चुनाव गर्ने सम्भावना नरहेपछि अहिले परराष्ट्र मन्त्री भारत जान लागेको उहाँको भनाइ छ।
यस्तो काम चलाउ सरकारले विदेशीहरूसँग गएर अहिले डरलाउँदो ढङ्गले हामीले जुन सम्भावना देखिरहेका छौँ, परराष्ट्र मन्त्री जुन जाँदैछन्, यिनको जुन ठुलो अब तपाईँ हामीले पिटे नक्सा बनाए, चुच्चे नक्सा र के नक्सा बनाए भनेर तपाईँ हामीले खुब चिन्ता अलि पिट्यौँ, अब तपाईँहरू हेर्नुहोला, अब हेर्नुहोला, उसले भुना टेकिसकेका छ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले हिजो जसलाई राष्ट्रवादी भनेर चुनेका थियौँ उसैले आज राष्ट्रघात गर्ने खतरा बढेको बताउनुभयो। प्रतिनिधि सभा बिउताएर ट्र्याक बाहिर गएको राजनीतिलाई नसुधारेसम्म आफ्नो आन्दोलन नरोकिने भन्दै उहाँले संसद बोलाएर राष्ट्रपति र प्रधानमन्त्रीलाई महाअभियोग लगाउनुपर्ने धारणा राख्नुभयो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
ए दिदी, खाली सिट हुँदा हुँदै एकै ठाउँमा टाँसिएर नबस्नुहोस् न, कोरोनाको जोखिम छ, त्यो खाली सिटमा एक्लै बस्नुहोस्।
ऊ मेरो साथी हो क्या? कति दिनपछि भेटेको आज?
ए दिदी, कोरोनाले साथी नातागोता भन्दैन, खाली सिटमा बस्नुहोस् न, मास्क लगाएको पनि मिलेन, नाक र मुख राम्रोसँग छोपिने गरी अलि मिलाएर लाउनुहोस्।
कोरोना भन्दै धेरै नखोक है भाइ, ल गए अर्को सिटमा, आफ्नो साथीसँग पनि बस्न नपाउने कसैको नभएको गाडी।
खोकेको होइन दिदी, सार्वजनिक यातायातबाट कोरोना सर्ने जोखिम बढेकोले सचेत हुन आग्रह गरेको हो। हामीले गाडीभित्र अपनाउने सावधानी अपनाएका छौँ, यात्रुहरूले पनि मास्क राम्रोसँग लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता व्यवहारमा पालना गरिदिनु पर्यो नि।
अनि साबुन पानीले हात धुने, बारम्बार छोइरहने सतह पनि त सफा गर्नु पर्ला नि।
कति राम्रो कुरा थप्नुभयो, त्यो हामी गर्छौँ दिदी, बरु दिदीले पनि गर्नुहोस् है।
धन्यवाद भाइ, कुरा बुझे, अब व्यवहार गर्छु।
जाउ जाउ गुरुजी।
सार्वजनिक यातायातमा यात्रा गर्ने र गराउने सबैले सावधानी अपनाऊ, कोरोनाबाट बचौ र बचाऊ।
स्वच्छ परिवार सुखको आधार।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र वाटर एड नेपालद्वारा जनहितमा जारी। पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
परराष्ट्र मन्त्री प्रदीप गेवालीको भारत भ्रमणका क्रममा राष्ट्रिय सरोकारका गम्भीर मामिलामा समझदारी नगर्न नागरिक समूहका अगुवाले सरकारको ध्यान आकर्षण गरेका छन्। नेपाल सरकारका पूर्व मुख्य सचिव सहित 15 नागरिक अगुवाले चुनाव घोषणापछि सरकार कामचलाउ भइसकेको हुँदा सरकारले दीर्घकालीन सरोकारका मुद्दामा भारतसँग समझदारी गर्न नहुने तर्क गरेका हुन्। आज एक विज्ञप्ति जारी गर्दै उनीहरूले बृहत्तर राष्ट्रिय सहमति बिना कुनै पनि राष्ट्रिय सरोकारका मामिलामा सहमति जनाउने वा समझदारी गर्ने वा त्यस प्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्ने जस्ता काम कारवाही नगर्नका लागि अनुरोध गरेका छन्। विज्ञप्ति निकालेमा नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्री, पूर्व मुख्य सचिवद्वय लीलामणि पौडेल र डाक्टर सोमलाल सुवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व सचिव शारदा प्रसाद त्रिताल, युवराज पाण्डे, पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, लेखक निनु चापागाई, पूर्वाधार विज्ञ डाक्टर सूर्यराज आचार्य लगायत छन्। परराष्ट्र मन्त्री गेवाली नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भोलिदेखि 3 भारत भ्रमणमा जाँदै हुनुहुन्छ।
प्रतिनिधि सभा विघटनको विरोधमा विवेकशील साझा पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। न्यायालय अब तिम्रै आश छ, सार्वभौम नागरिकको साथ छ भन्ने नाराका साथ संसद विघटनको असंवैधानिक कदम विरुद्ध प्रदर्शन भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष 5 गरेको संसद विघटनको असंवैधानिक कदम विरुद्ध सर्वोच्च अदालतमा हाल मुद्दा विचाराधीन रहेको छ। उक्त पार्टीले हरेक दिन माइतीघर मण्डलामा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवाद विरुद्ध प्रदर्शन गर्दै आएको छ। भोलि 25 दिन पनि बिहान 10:30 माइतीघर मण्डलामा प्रदर्शन जारी रहने उक्त पार्टीले जनाएको छ।
यस्तै नेपाली कङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि संसद विघटन विरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। विद्यार्थी नेता कार्यकर्ताले कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरीले 18 नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्षबहादुर बस्नेतले विद्यार्थीले सार्वजनिक स्थलमा ब्लेड लिएर हिँडेपछि भिडमा कुनै अप्रिय घटना नहोस् भनेर नियन्त्रणमा लिएको बताउनुभयो। सडकमा खुला रूपमा ब्लेड लिएर हिँडेपछि मानिसहरूलाई अन्यत्र ठाउँमा काटिएला, समस्या होला, कोही घाइते होलान् भनेर नियन्त्रणमा लिइएको उहाँको भनाइ छ।
सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई डडेलधुरामा कालो झण्डा देखाइएको छ। आज बिहान प्रचण्ड माधव समूहको अनेरा सबियोले कालो झण्डा देखाएको हो। नेकपा ओली समूहको विस्तारित बैठकमा सहभागी हुन डडेलधुरा पुग्नुभएका मन्त्री भट्टलाई अनेरा सबियोले जिल्ला सदरमुकाम बागबजारमा कालो झण्डा देखाएको हो।
देशभर आज 445 कोरोना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या 2,66,143 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये 4,434 सक्रिय संक्रमित छन्। पछिल्लो 24 4,154 पिसिआर परीक्षण गर्दा 445 कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै पिसिआर परीक्षण हुनेको संख्या 19,97,009 पुगेको छ। आज थप 5 कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमित मृतकको संख्या 1,937 पुगेको छ। हाल 237 क्वारेन्टाइनमा छन्। पछिल्लो 24 414 उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या 2,59,772 पुगेको छ।
प्रदेश एकको तराईमा रहेका झापा, मोरङ र सुनसरीमा केही दिनदेखि चिसो अत्यधिक बढेको छ। चिसोले बालबालिका, वृद्धवृद्धा, रोगी बढी प्रभावित भएका छन्। यस्तै बाहिर श्रम गर्ने श्रमिक जस्तै ठेला, रिक्सा, सफारी चालक, निर्माण क्षेत्रका श्रमिक पनि प्रभावित भएका छन्। चिसो बढेसँगै ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यमा बढी प्रभाव परेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चुमनलाल दासले बताउनुभयो। दीर्घकालीन रूपमा रहेको दमका बिरामी, ज्येष्ठ नागरिकमा श्वास प्रश्वासको समस्या हुने उहाँले बताउनुभयो। चिसोमा दमका रोगीको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने कोशी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर लक्ष्मीनारायण यादवले बताउनु भएको छ। प्रदेश राजधानी रहेका सहर विराटनगरमा बाक्लो हुस्सुका कारण केही दिनदेखि घाम देखिएको छैन। चिसोबाट बच्न ठाउँ ठाउँमा आगो तापेर बसिरहेको देख्न सकिन्छ। विराटनगर महानगरपालिका 11 सिटी सफारी चालक अनिल कुमार शाहको चिसोका कारण दैनिकीमा नै असर परेको छ। यता चिसोका कारण वर्षिनी तराईका विपन्न वर्गका मानिसहरूले ज्यान गुमाउने गरेका छन्। न्यानो कपडाको अभाव र शीतलहरबाट बच्ने ज्ञान नहुँदा उनीहरूले ज्यान गुमाउनु परेको विराटनगर एक पोखरियाका स्थानीय सुनिल बस्नेतले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
होमले ल्यायो खुशी सबैजनालाई, टिभीको मजा लिन वार्षिक रिचार्ज गरौँ, डिलर दाइको डिस्काउन्ट पाई सबै दङ्ग परौँ। फन्ड ट्रान्सफरको सेवामा मिल्छ यस्तो मौका, विकली लकी ड्रनी हुने मौकामा झन् चौका।
अब डिस होमको डिलरहरू मार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा पाउनुहुनेछ बम्पर डिस्काउन्ट, साथै वार्षिक रिचार्ज गरे बापत विकली लकी ड्रमा भाग लिने अवसर प्राप्त गरी हप्तामा दुईजना भाग्यशाली ग्राहकहरूले जित्नुहुनेछ प्रति व्यक्ति रु 1,00,000 नगद उपहार।
डिश होम खुशी अन गरौ।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। विप्लव समूहका पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। बास्तोला समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत हुन्। ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको बताइएको छ। केन्द्रीय प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले अपरेसन जारी रहेको बताउँदै पक्राउ परेका व्यक्तिहरूबारे भने खुलाउनु भएन। बास्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन्। ललितपुरको विकट क्षेत्रमा कुमालको उपस्थिति देखिएपछि प्रहरीले प्रकाण्ड समेत त्यहाँ हुन सक्ने आशंका गरेको थियो। यद्यपि बास्तोला र कुमाल मात्रै भेटिएको प्रहरीले जनाएको छ।
कालीकोटमा एक व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा जलेर दुई छोराको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। नरहरिनाथ गाउँपालिका साथ दुदुल्लीका भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका छोराहरूको जलेर मृत्यु भएको हो। घराइसी झगडाका कारण बटालाले घरमा आगो लगाउँदा उनका 12 वर्षीय छोरा गणेश र 7 वर्षीय मनबहादुरको मृत्यु भएको हो। अर्का 4 वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताउनुभयो। भैरे पनि विष सेवन गरेर गम्भीर अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाइ तरकारी जोन चितवनका तत्कालीन कार्यालय प्रमुख सोमनाथ घिमिरे समेत 3 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आज विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा उनीहरूसँग 4,12,474.37 रुपियाँ बिगो दावी गरिएको छ। अख्तियारले आज घिमिरेसँगै नारायणी एग्रो कम्पनी जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भूषाल र नारायणी एग्रोकै प्रबन्ध निर्देशक बालिका कुमारी गिरी विरुद्ध मुद्दा दायर गरेको हो।
आन्तरिक राजस्व कार्यालय बालाजुका एकजना कम्प्युटर अपरेटर घुस रकमसहित पक्राउ परेका छन्। एक रेस्टुरेन्ट सञ्चालकसँग लिएको 43,000 रुपियाँ घुस रकमसहित आन्तरिक राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा पक्राउ परेका हुन्। काठमाडौँको वनस्थली ढुङ्गेधारा स्थित टिमुर किचन रेस्टुरेन्टका सञ्चालक सन्तोष थापा मगरसँग उनले उक्त घुस रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ। कम्प्युटर अपरेटर शर्मासहित उनलाई घुस दिने रेस्टुरेन्ट सञ्चालक मगरलाई पनि पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो।
पुराना चर्चित पत्रकार तथा स्तम्भकार जनार्दन आचार्यको निधन भएको छ। 81 वर्षको उमेरमा आचार्यको काठमाडौँमा निधन भएको हो। लामो समयदेखि मधुमेह र उच्च रक्तचाप तथा पार्किन्सनबाट पीडित आचार्यको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पत्रकार आचार्य साप्ताहिक मञ्चका संस्थापक सदस्य तथा साप्ताहिक विमर्श, समकालीन साप्ताहिक र नेपाली पत्र साप्ताहिकका सम्पादक हुनुहुन्थ्यो। पत्रकार आचार्य समय समय स्तम्भका चर्चित स्तम्भकार हुनुहुन्थ्यो। वामपन्थी पृष्ठभूमिबाट राजनीति सुरु गरेर पछिल्लो कालखण्डमा पञ्चायत र नेकपा माओवादीको समर्थक पनि उहाँ हुनुहुन्थ्यो। पत्रकार आचार्यका श्रीमती र 3 छोरा हुनुहुन्छ। उहाँको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। गुगलको स्वामित्वमा रहेको युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई 1 हप्ताका लागि निलम्बन गरिदिएको जनाएको छ। साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ। गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्विटर र फेसबुकले ट्रम्पका निजी खाता अकाउन्ट बन्द गरिदिएका छन्। अमेरिकी ठूला प्रविधि कम्पनीहरूले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन्। युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ। ट्विटरले ट्रम्पका कट्टर समर्थक मानिने क्युएनोन समूहसँग आबद्ध 70,000 भन्दा बढी खाता पनि बन्द गरिदिएको छ। साथै स्न्यापच्याट र ट्विचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट निलम्बन गरिदिएका छन्। राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा 27,70,000 ग्राहक समर्थक रहेका थिए।
पूर्वी सिरियामा इजरायलले गरेको आक्रमणमा 22 सैनिकको मृत्यु भएको छ। सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरायलको आक्रमणमा 7 सिरियन सैनिक तथा 16 अन्य सैनिकको अन्य देशका सैनिकको मृत्यु भएको इजरायली सेनाले आज बिहान उक्त क्षेत्रको 18 भन्दा धेरै स्थानमा आक्रमण गरेको सिरियाको स्थानीय समाचार संस्था साना न्युजले जनाएको छ। इजरायली सेनाले गरेको यो आक्रमण सन् 2018 यताकै सबैभन्दा धेरै मानिसको मृत्यु हुने गरिएको आक्रमण हो। बेलायती स्थित नियमनकारी संस्थाका अनुसार मारिनेमा 7 सिरियाली सेना रहेका छन् भने बाँकी 16 सेना कहाँका हुन् भन्ने खुलाइएको छैन। उक्त आक्रमणमा परि थप 28 घाइते भएका छन्।
चीनमा पछिल्लो 5 महिनामा आज सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। नेसनल हेल्थ कमिसनका अनुसार चीनमा पछिल्लो 24 घण्टामा 115 जनामा संक्रमण पुष्टि भएको छ। यसअघि हिजो एकै दिन 55 जनामा संक्रमण पुष्टि भएको थियो। यो संख्या जुलाई 30 पछिकै सबैभन्दा धेरै रहेको चिनिया सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। यसअघि हिजो एकै दिन 55 जनामा संक्रमण पुष्टि भएको थियो। हाल देखिएका संक्रमितमध्ये 90 जना राजधानी बेजिङका रहेका र अन्य संक्रमित हिबे प्रान्तको भएको बताइएको छ। यसैबीच 5 महिनापछि कोरोना संक्रमित तीव्र रूपमा देखिएसँगै त्यहाँका 4 शहरमा लकडाउन गरिएको छ भने परीक्षणको दायरा बढाइएको छ।
नेपाल परिवेशमा अब खेल समाचार। फ्रेन्च सुपर कपको उपाधिका लागि आज राति पेरिस सेन्ट जर्मेन पिएससी र मार्सेबिच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति 2:15 सुरु हुनेछ। सुपर कपको सर्वाधिक सफल मानिएको टिम पिएससी मार्सेलाई हराउँदै 10 पटक उपाधि जित्ने दाउमा छ। पिएससी 2013 सुपर कपको लगातार च्याम्पियन टोली हो। त्यसअघि पिएससीले 1995 र 1998 उपाधि जितेको थियो। मार्से पनि पिएससीलाई स्तब्ध पार्दै 4th पटक सुपर कोपा जित्ने लक्ष्यमा छ। मार्से 2011 च्याम्पियन बने यता उपाधि जित्न सकेको छैन। यी दुई टोली बीचको पछिल्लो 25 खेलको नतिजामा पिएससी हावी भएको छ। पिएससीले 18 खेल आफ्नो पक्षमा पार्दा मार्से 3 खेलमा विजय भएको छ। 4 खेल बराबरीमा सकिएको थियो।
र अखिल नेपाल फुटबल सङ्घ बागमती प्रदेश अध्यक्षमा 13 जनाले दावी गरेका छन्। अखिल नेपाल फुटबल सङ्घ मकवानपुरको आतिथ्यतामा आज हेटौँडामा भएको 11 जिल्लाको 33 प्रतिनिधिको भेलाले एन्फा अध्यक्षको लागि अत्याधिक प्रतिनिधिको दावी आएपछि भेला आज साँझ स्थगित भएको छ। निर्वाचन अधिकृतको रूपमा आएका एन्फाका केन्द्रीय सदस्य पूर्णमान चित्रकारका अनुसार अब प्रदेशको अध्यक्ष एन्फाको केन्द्रीय समितिले टुङ्ग्याउनेछ। प्रदेश समितिमा अध्यक्षसहित 15 जनाको कार्य समिति रहने प्रावधान रहेको चित्रकारले बताउनुभयो। उहाँका अनुसार अध्यक्षसहित 3 उपाध्यक्ष र 11 सदस्य अब एन्फा केन्द्रले टुङ्ग्याउनेछ भने महासचिव र कोषाध्यक्ष 11 सदस्यमध्ये अध्यक्षले मनोनित गर्नेछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
विभाजित नेकपाको दुवै पक्षले निर्वाचन आयोगमा सुधारिएको विवरण पठायो। पार्टी नै विभाजन नभएको ओलीसम्मको दावी। दुवैको विवरण हेरेर निर्णय गर्ने आयोगको जवाब।
संवैधानिक वा बृहत्पूर्ण इजलास भन्नेमै अल्झियो संसद विघटन विरुद्धको मुद्दा। बृहत्पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत। अर्को सुनवाई शुक्रबारका लागि तोकियो।
प्रधानमन्त्री ओलीले विदेशी शक्तिको मन्त्र सुनेर संसद विघटन गरेको प्रचण्डको आरोप। संकटकाल लगाए पनि नडराउने माधव नेपालको चेतावनी।
अमेरिकी राष्ट्रपति ट्रम्पको युट्युब च्यानल एक साताका लागि निलम्बन। हिंसा भड्काउने किसिमको भिडियो सामग्री पनि हटाइयो।
र फ्रेन्च सुपर कपको उपाधिका लागि आज राति पिएससी र मार्से भिड्दै।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। जगत र कमल बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।